सुर ताल लयको संगम कार्यक्रम आरोह अवरोह
नेपाली अनलाइन रेडियोको सांगीतिक प्रस्तुति इन्टरनेटको रेडियो स्टेशन www.nepalireadio.org मा सांगीतिक कार्यक्रम आरोह अवरोहमा स्वागत छ। नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो सांगीतिक प्रस्तुति आरोह अवरोहमा हामी नेपाली सङ्गीताकाशका विभिन्न सर्जकहरूसँग भलाकुसारी गर्छौँ। उहाँहरूको साङ्गीतिक आरोह अवरोहको बारेमा जानकारी लिन्छौँ र मिठा मिठा सङ्गीतहरू बजाउँछौँ। आरोह अवरोह प्रस्तुत गर्दैछु म सहदेव। आरोह अवरोह लगायत हिमाली स्वरहरूका अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना www.nepalireadio.com अथवा www.nepalireadio.org मार्फत विश्वभरि इन्टरनेट सुविधा भएको जुनसुकै कम्प्युटरमा पनि सजिलै सुन्न सक्नुहुन्छ। आजको आरोह अवरोहमा हामी विगत 3 दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीताकाशमा सक्रिय रहनुभएका नारायण गोपालदेखि नयाँ पुस्ताका सङ्गीत सर्जकहरूको बिचमा पनि छुट्टै पहिचान बनाउँदै सधैँभरि आफूलाई सङ्गीतमा नै समर्पित गर्दै अगाडि हिँडिरहनुभएका एक गायकसँग कुराकानी गर्दैछौँ। उहाँले आफ्नो साङ्गीतिक यात्राको थालनी वाद्य वादकको रूपमा गर्नुभएको हो। हाल उहाँ न्युयोर्कमा हुनुहुन्छ र अमेरिकाको विभिन्न सहरहरूमा साङ्गीतिक कार्यक्रममा आफूलाई व्यस्त राख्नुहुन्छ। उहाँसँग न्युयोर्कमै भेटघाट गरेर यो भलाकुसारी गरेका हौँ। कार्यक्रमको पृष्ठभूमिमा तपाईँले सुनिरहनु भएको गीत उहाँले नै गाउनुभएको गीत हो। अब सायद थाहा पाउनुभयो होला आज हामी साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा कुराकानी गर्दैछौँ गायक हरिश माथेमासँग। हरिश माथेमा आफ्नो साङ्गीतिक यात्राको सुरुवाती दिनहरूको बारेमा यसो भन्नुहुन्छ।
नेपाली म्युजिक उहाँको कन्ट्रिब्युसन उहाँको देन र उहाँसँग पनि मैले मेरो म्युजिकल क्यारियरको सुरुवातमा मैले उहाँसँग पनि काम गर्ने मौका पाएँ। मैले उहाँको अन्तिम कन्सर्ट जुन चाहिँ के अरे कन्सर्टको नाम पनि स्वर्णिम सन्ध्या एकाडेमीमा भएको थिएँ त्यसमा मैले बजाउने मौका पाएँ एज अ म्युजिसियन एज वाद्य वादक र म आई फिल प्राउड माई सेल्फ है मैले उहाँ जस्तो अतिथिसँग काम गर्ने मौका पाएँ र उहाँको अन्तिम एल्बममा पनि मैले रेकर्डिङमा पनि म्युजिक नेपालमा उहाँको सम्पूर्ण गीतमा चाहिँ मैले चाहिँ बजाउने मौका पाएँ र उहाँसँग कतिवटा टुरहरू पनि जस्तो सिक्किममा पनि कन्सर्ट भएको थियो उहाँको मैले गएर बजाउने मौका पाएँ र भन्दाखेरि म आफूलाई धेरै भाग्यमानी छु।
हजुर, अनि तपाईँलाई श्रोताहरूले दर्शकहरूले चाहिँ कुन समयदेखि चाहिँ ए हरिश माथेमा भनेर थाहा पाउन थाले?
अब मेरो म्युजिकल क्यारियर मैले वास्तवमा भन्दाखेरि धेरै श्रोता दर्शकहरूलाई थाहा छैन कि मैले म्युजिकल क्यारियर मैले एज अ म्युजिसियन एउटा वाद्य वादकको रूपबाट मैले स्टार्ट गरेको हो। मैले सुरुमा अब मैले कङ्गो बजाउँथेँ त्यसपछि आएर मैले रेकर्डिङ स्टुडियोहरूमा पनि मैले बजाएँ एज अ वाद्य वादक। गिटार पनि बजाउँथेँ, बेस गिटार बजाउँथेँ र पछि आएर 2043-44 सालतिर मैले एउटा गीत जुन म गीत पनि गाउने इन्ट्रेस्ट राख्थेँ मैले गीत पनि गाउँथेँ र यसै क्रममा मेरो भूपेन्द्र रायमाझी दाई अहिले वरिष्ठ सङ्गीतकार उहाँसँग भेट भयो र उहाँले चाहिँ मलाई एउटा गीत दिनुभयो मेरो फर्स्ट गीत आँखाको नानी हो तिमी भन्ने गीत रेकर्डिङ गरेँ हामीले रेडियो नेपालमा र जुन गीत चाहिँ मेरो क्यारियरको फर्स्ट गीत र त्यो फ्लुकमा भनौँ र मेरो भाग्य भनौँ त्यो गीत चाहिँ त्यस्ताका चाहिँ एकदमै चलेको गीत चल्यो र त्यसपछि चाहिँ मान्छेहरूले दर्शक श्रोताहरूले मलाई चिने कि एज अ सिङ्गर चाहिँ मलाई चाहिँ मान्छेहरूले चिन्न थाले
हजुर अलिकति त्यो गीत हामीलाई गुनगुनाइदिनुहोस् न आज पनि उत्तिकै मिठो सुनिन्छ त्यो गीत
म दुई लाइनमा गाइदिन्छु आँखाको नानी हौ तिमी जीवनमा आइदेऊ भुल हुने छैन यहाँ तर्केर नजाइदेऊ
तिम्रो आफामा यहाँ हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक
जननी जन्मभूमि स्वर्गदपि गरी
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।
अनि अहिले पछिल्लो समयमा त्यस्तो केही नयाँ सृजनाहरू गर्दै हुनुहुन्छ कि?
अब म अमेरिकाको करिब 4-5 वर्ष भयो, 5-6 वर्ष लाग्यो र यहाँ आएदेखि मैले कुनै त्यस्तो रेकर्डिङहरू नयाँ गीतहरू गर्न त पाएको छैन र म नेपालमा आउँदा त मैले नयाँ गीतहरू रेकर्ड गरिरहन्थेँ। करिबन मैले अहिलेसम्म भनौँ 150-200 गीतहरू सबै गरेर मैले रेकर्ड गरिसकेका छु। कतिवटा गीत त्यसमा पपुलर पनि भयो, कतिवटा गीत रिलिज पनि भएन, कतिवटा चलेन पनि होला है। र हालसालै मैले 4-5 वर्षदेखि चाहिँ कुनै नयाँ गीतहरू।
अनि न्युयोर्कमा अहिले हामी छौँ, कुराकानी गर्दैछौँ न्युयोर्कको वुडसाइड भन्ने ठाउँमा बसेर। अनि न्युयोर्कमा तपाईँको दैनिकी कसरी बित्छ?
अब मैले यहाँ न्युयोर्क आएदेखि मैले मेरो आफ्नै पेसा मैले म्युजिकै नै गरिरहेको छु। अहिले हालसम्म पनि म्युजिक नै गरिरहेको छु। जस्तो अब हाम्रो यो 29 तारिक हाम्रो कन्सर्ट छ, त्यसमा पनि मैले पार्टिसिपेट गरिरहेको छु होइन। र मैले धेरै यहाँ नेपाली रेस्टुरेन्टहरूमा मैले प्रोग्रामहरू गर्थेँ। मैले यो अहिले छोडेको 2-3 महिना मात्र भयो, 2-3 महिना अगाडिसम्म मैले साङ्ग्रेला रेस्टुरेन्टमा हामी प्रोग्राम गर्थ्यौँ। त्यस अघि मैले हिमालयन याकमा गरेँ, त्यसपछि त्योभन्दा अगाडि डेली हाइट्समा पनि मैले प्रोग्रामहरू गरेँ। त्योभन्दा अगाडि चिल्ली चिकन भन्ने रेस्टुरेन्ट थियो, त्यहाँ पनि मैले जस मैले यहाँ आएर न्युयोर्क आएर मैले सङ्गीतमै गरिरहेको छु।
हजुर, अहिले न्युयोर्कमा धेरै गायक गायिकाहरू जम्मा हुनुभएको छ मलाई त्यस्तो लाग्छ, विभिन्न ठाउँमा कार्यक्रमहरू पनि भइरहेको छ। अनि कतिको राम्रो साङ्गीतिक वातावरण भइरहेको छ तपाईँहरू बिचमा?
अहिले कलाकारहरू आउने क्रम चाहिँ एकदम वात्तै बढेको छ अहिले भनौँ न। पहिला बाल्टिमोर भन्थ्यो कलाकारहरूको एउटा चाहिँ घर है, अहिले चाहिँ त्यो सरेर न्युयोर्कतिर आएको जस्तो छ। यहाँ अहिले धेरै कलाकारहरू छ र एक किसिमको एउटा राम्रो वातावरण नै काम छ। सबै कलाकार हामीले चिनेकै कलाकारहरू हो, सबै साथीभाइहरू नै हो र जस रमाइलो छ, जस
रमाइलो भइरहेछ। अब अलिकति तपाईँकै विगतको समयतिर जाउँ, साङ्गीतिक यात्राको क्रममा जुन वरिष्ठ गायक गायिकाहरूसँग गीत गाउनुभयो कस्तो हुन्थ्यो त्यतिखेरको तपाईँको? तपाईँले भन्नुभयो त्यो स्वर्णिम सन्ध्यामा गाएको भिडियोहरू हेर्दाखेरि पनि कस्तो लाग्छ भनेर, त्यतिखेरको अनुभव अहिले हेर्दाखेरि अलिकति शब्दमा व्याख्या गर्नुहोस् न। वरिष्ठ व्यक्तित्वसँग गीत गाएर
अब मेरो लागि त मेरो जीवनमा धेरै ठुलो महत्त्व राख्छ त्यस त्यो चिजले, जुन अब कतिजना सिङ्गरहरू वरिष्ठ सिङ्गरहरू म्युजिसियनहरू अहिले यो दुनियाँमा हुनुहुन्न, उहाँहरू अब यहाँ अहिले हुनुहुन्न। अहिले सम्झिँदाखेरि पुरानो फ्ल्यासब्याकमा जाँदाखेरि जो एउटा रमाइलो वातावरण थियो, उहाँहरूसँग हामी टुर जान्थ्यौँ, कन्सर्टमा जान्थ्यौँ र एउटा किसिमको हाम्रो लागि सो भनेपछि एउटा काठमाडौँ बाहिर सो जाँदाखेरि हाम्रो लागि एउटा मेला जस्तो हुन्थ्यो। हामी 1 महिना अगाडिदेखि हामी बस्थ्यौँ, प्र्याक्टिस गर्थ्यौँ, धेरै नै रमाइलो वातावरण हुन्थ्यो। अहिले हिजोआज त्यस्तो सिस्टम छैन, अब अहिले त झन् यस्तो भयो सिस्टम आइसक्यो कि सिङ्गरहरूले एउटा सिडी गोजीमा बोकेर उनीहरू वर्ल्ड टुर गर्छ, त्यस्तो छ मान्छेहरू। अहिले चाहिँ ट्र्याकमा गाउने चाहिँ जुन एउटा प्रविधि एउटा डेभलप भइरहेको छ, त्यो चाहिँ एक किसिमले मेरो लागि चाहिँ म राम्रो मान्दिनँ। यसले गर्दाखेरि म्युजिसियनहरू धेरै पछाडि पर्छ र उहाँहरूलाई धेरै ह्याम्पर पनि पर्छ। र म चाहिँ केमा विश्वास राख्छ भन्दाखेरि लाइभ पर्फर्मेन्समा जति आनन्द जति मजा आउँछ त्यतिखेर थियो, हामीले गर्थ्यौँ त्यतिखेर, र त्यो मजा अहिलेको चाहिँ अहिलेको जेनेरेसनमा अहिलेको बेलामा चाहिँ त्यति चाहिँ कन्सर्ट यो सोहरू भनेको त्यति रमाइलो जस्तो मलाई पटक्कै लाग्दैन।
अनि पहिला वरिष्ठ गायक गायिकाहरूसँग गाउँदाखेरि उहाँहरूले तपाईँलाई पर्सनल्ली एकदमै भेटेर कुराकानीहरू गर्नुहुन्थ्यो तपाईँसँग?
त्यो त अभियसली किनभने हामी सँगै काम गरेपछि अभियसली भेटघाट
भयो, मतलब सानो भनेर
त्यतिखेर म्युजिकमा भनेर सानो ठुलो भन्ने हुँदैन। म्युजिकमा म्युजिक कतिको उसले म्युजिक चाहिँ पर्फर्म गर्न सक्छ त्यो त्यसलाई काउन्ट गरिन्छ होइन। म सानै हुँदाखेरि पनि मैले पर्फेक्ट बजाउँथेँ, मैले स्टुडियोमा पनि मैले रेकर्डिङमा पनि म बजाउने भएको हुनाले म एज अ रेकर्डिङ आर्टिस्ट भएको हुनाले मलाई यसलाई स्टेज सोहरूतिर मलाई त्यति गाह्रो पर्दैन थियो र सबैले मलाई माया गर्थ्यो, एप्रिसिएट गर्थ्यो र उहाँहरूले चाहिँ एउटा चाहिँ मलाई इन्करेजमेन्ट गर्नुहुन्थ्यो।
के भन्नुहुन्थ्यो उहाँहरूले तपाईँलाई त्यतिखेर तपाईँको प्रतिभा देखेर? उहाँहरूले भन्ने एउटा संवादहरू हुन्छ नि, ल हरिश भाइ भन्नुहुन्थ्यो कि हरिश बाबु भन्नुहुन्थ्यो कि, अलिकति केही तपाईँसँग त्यस्तो कसैले भन्नुभएको संवादहरू केही याद छ?
संवाद भन्दाखेरि मलाई
कन्भर्सेसन
म नारायण गोपाल दाईसँगको एउटा दाई त नभनौँ अङ्कलै भन्थ्यो म, किनभने मेरो उहाँ नारायण गोपाल चाहिँ मेरो बुवाको एकदमै साथी पनि हुनुहुन्थ्यो र त्यो हिसाबले चाहिँ मलाई चाहिँ छोरा नै भन्नुहुन्थ्यो, छोरा के छ तेर तपाईँले यो म्युजिक लाइनमै लागिस् भनेर मलाई चाहिँ भन्नुहुन्थ्यो र उहाँ खुसी पनि मेरो 2-3 गीत हिट भइसकेपछि उहाँले मलाई चाहिँ एक दिन रेकर्डिङको बेला म्युजिक नेपालमा भेटेर चाहिँ जुन मलाई उहाँले माया एउटा गर्नुभयो, जुन मलाई एउटा प्रोत्साहन दिनुभयो, हौसला दिनुभयो, र त्यो दिन म कहिले पनि बिर्सिन्न। उहाँले जे दिवस मलाई चाहिँ धेरै नै एप्रिसिएट गर्नुभएको थियो
त्यतिखेर। उहाँको एउटा गीतको सानो टुक्रा सुनाइदिनुहोस् न।
यति चोखो यति मिठो देउला तिमलाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथा।
यति चोखो यति मिठो दिउँला तिमलाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथा। यति चोखो यति मिठो दिउँला तिमलाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथा। मिठा मिठा क्षणहरू सबै तिमीलाई, मेरो सारा जीवन सबै तिमीलाई, मिठा मिठा क्षणहरू सबै तिमीलाई, मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई। यति चोखो आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु, सपनीमा पनि मलाई सुस्तरी चिहाउनु, आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु, सपनीमा पनि मलाई सुस्तरी चिहाउनु। सधैँ सधैँ तिमी मेरी माया बनी आउनु आउनु। यति चोखो यति मिठो दिउँला तिमलाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथा।
नेपालको घर छोडेर आउनुभएको 5 वर्ष भयो अनि अब अहिले चाहिँ बसोबास गर्नुहुन्छ। नेपालबाट छोडेर आउनुभएको चाहिँ नेपालमा के साङ्गीतिक माहौल त्यति व्यस्त नदेखेर अथवा कामको अभावले गर्दाखेरि यता आउनुभएको हो कि के हो?
अब टु बी अनेस्ट भन्नुपर्दाखेरि, किनभने म एकदम प्रश्नवक्ता मान्छे, म तपाईँलाई कुनै पनि कुरा लुकाउँदिनँ। मैले धेरै विदेश यात्रा पनि गरेको छु। मैले भनौँ न, मैले धेरै विदेशहरूमा गएँ। मैले 25 वर्षसम्म मैले चाहिँ म विदेश नजाने, म नेपालमै बसेर केही गरौँ भन्ने मेरो एउटा इच्छा थियो, चाहना थियो। र पछि आउँदै जाँदाखेरि यस्तो सिनेरियो भयो कि म अब त्यतिखेर म बिहा पनि भएको थिएन, म आज एउटा कलेज लाइफमा थिएँ, मेरो अब यङ बेलामा नेपालमै गरियो, यताउता बिहा गरियो, बच्चाहरू भयो। त्यसपछि मैले अरू जिन्दगीमा मैले 25 वर्षको क्यारियरमा मैले अरू कुनै काम गरिनँ म्युजिक बाहेक। र पछि आउँदाखेरि चाहिँ मलाई अलिकति फाइनेन्सियली चाहिँ धेरै नै गाह्रो हुँदै आयो, टु बी अनेस्ट मैले भन्नु खोजेको। म्युजिक पेसामा लागेर अब नेपालमा गाह्रो पनि थियो र गाह्रो अहिले पनि छ। र त्यसपछि अहिले मलाई सबैजनाले भन्यो, तँ यस्तो गरिरहेछस् अब तँलाई गाह्रो हुन्छ। मेरो बुवाआमाले पनि, मेरो इभन श्रीमतीले पनि, यसरी चल्दैन, जीविका चल्दैन, बच्चाहरू भइसक्यो, बच्चाहरू बढिसक्यो, हुर्किसक्यो, उनीहरूको क्यारियरको लागि पनि केही न केही हामीले गर्नुपर्छ। र यहाँ सबैलाई थाहा छ, सङ्गीत गरेर कति नै पैसा कमाइन्छ र होइन, फाइनेन्सियली त्यति चाहिँ सेफ नभएको कारणले नै यहाँ विदेशीमा परेको यो कुरो। जसले जे भन्दाखेरि पनि हामी विदेश कलाकारहरू विदेशीको कारण फाइनेन्सियली चाहिँ उता सेक्युर नभएर नै विदेश।
हजुर, अनि अब अहिले यता आइसकेपछि चाहिँ प्रायः जसो तपाईँ साङ्गीतिक कार्यक्रमहरू लिएर कुन कुन सहरतिर जानुहुन्छ?
मैले अमेरिकामा लगभग 3 चोटि चाहिँ मैले पुरै अमेरिका घुमाएको छु यो टुर गरेर। र मैले छ करिबन छ सात आठ महिना अगाडि पनि भर्खरै चाहिँ करिबन मैले बाह्र पन्ध्रवटा स्टेटहरूमा कार्यक्रम गरेर चाहिँ आएको हो र म गइरहन्छु।
हजुर, यहाँको श्रोताहरूले यहाँ त अब सायद नयाँ जेनेरेसनको श्रोताहरू हुनुहुन्छ, दाइ अलिकति पुरानोदेखि नै आउनुभयो र अहिले नयाँ जेनेरेसनमा पनि मिक्स हुनुहुन्छ, यहाँको श्रोताहरूले चाहिँ कस्तो खालको गीतहरू सुन्न बढी रुचाउनुहुन्छ?
गीतहरू भन्दाखेरि कस्तो भन्दाखेरि अब डिफ्रेन्ट श्रोताहरू हुन्छ, अब जस्तो नयाँ जेनेरेसनको भर्खर अहिलेको केटाहरूको सो यदि कहीँ छ भने त्यस्तै खालको अडियन्सहरू आउँछ, जुन उहाँको कन्टेम्परेरीहरू उहाँको गीतहरूमा त्यस्तै गीत मनपर्ने अडियन्सहरू आउँछ। र हाम्रो सो चाहिँ हुँदाखेरि चाहिँ भन्दाखेरि हाम्रै गीत मन पराउने कन्टेम्परेरीहरू हुन्छ नि, हाम्रै हिजको त्यो ताकाको मान्छेहरूले बढी चाहिँ कन्सर्टहरूमा आएको मैले देखेँ।
हजुर, यो आँखाकै नानी हो बाहेक अर्को धेरै श्रोताहरूले मन पराउनु भएको गीतको एक टुक्रा हामीलाई सुनाइदिनुहोस् न।
ए मेरो सेकेन्ड गीत मैले रेकर्ड गरेको गीत एउटा, त्यो पनि भूपेन्द्र रामाजी दाईकै सङ्गीतमा मैले रेकर्ड गरेको थिएँ, स्वप्निल रङमा रङ्गी गीत तिमी स्वर्ग कि परी हौ भन्ने, त्यो गीत पनि त्यति त्यो ताका निकै नै चलेको थियो, त्यहीको साथ लाइनमा गाइदिन्छु। आभास आउँछ तिम्रो कता कता सुनसान रातमा दिउँसो बिरानमा, स्वप्निल रङमा रङ्गे कि तिमी स्वर्ग कि परी हौ।
आभास आउँछ तिम्रो कता कता सुनसान रातमा दिउँसो बिरानमा, आभास आउँछ तिम्रो कता कता सुनसान रातमा दिउँसो बिरानमा, स्वप्निल रङमा रङ्गेकी तिमी स्वर्गकी परी हौ कि, स्वप्निल रङमा रङ्गेकी तिमी स्वर्गकी परी हौ कि, आभास आउँछ तिम्रो कता कता सुनसान रातमा दिउँसो बिरानमा, स्वप्निल रङमा रङ्गेकी तिमी स्वर्गकी परी हौ कि, स्वप्निल रङमा रङ्गेकी तिमी स्वर्गकी परी
हौ। यहाँ न्युयोर्कमा बसेर अब अहिले जुन नयाँ एउटा तपाईँहरूले सुरु गर्नुभएको छ यहीँ एउटा गीत प्रड्युस गर्ने, अब किनभने यहाँ पनि सबै कुराहरू छन्, अब लेख्ने मान्छेहरू पनि आउनुहुन्छ, गाउनेहरू पनि हुनुहुन्छ, सङ्गीत बजाउनेहरू पनि हुनुहुन्छ, एरेन्ज गर्ने पनि हुनुहुन्छ, यहाँको यो अनुभव कसरी यहाँबाट अब हाम्रो आफ्नो लोकल आफ्नो एफोर्टबाट भनौँ न आफ्नो स्थानीय स्रोत साधनबाट गीतहरू प्रड्युस गर्दाखेरिको अनुभव बताउनुहोस् न अलिकति।
र वास्तवमा यहाँले अहिले मलाई एउटा प्रश्न गर्नुभयो तपाईँको के छ अहिलेको म्युजिकल एक्टिभिटिज, के नयाँ गीतहरू यताउता भन्नुभयो, मैले म गीत रेकर्ड नगरेको एउटा प्रमुख कारण के थियो भन्दाखेरि यहाँ रेकर्डिङ स्टुडियो त न्युयोर्कमा यहाँ इन्टरनेसनल स्ट्यान्डर्डको भव्य छ र त्यहाँ हाम्रो नेपाली गीत चाहिँ त्यहाँ गएर रेकर्ड गर्ने एउटा चाहिँ वातावरण त्यहाँ पक्कै पनि हुँदैन, र अहिले हालसालै मात्र आएर भनौँ न विमल भाइले भयो र चाहिँ एउटा होम स्टुडियोबाट उहाँले सुरु गर्नुभएको छ र भर्खर उहाँले एउटा नयाँ एल्बम पनि रिलिज गर्न लाग्नुभएको छ, मैले अस्ति क्वालिटी सुनेँ उहाँको जुन मेहनत देखेँ सुनेर मलाई असाध्यै खुसी लाग्यो, र जो मलाई पनि अब के विचार लाग्छ भने पक्कै पनि म तुरुन्तै चाहिँ एउटा एल्बम चाहिँ मैले पनि गर्ने चाहिँ मैले प्लान गरिसकेको छु र त्यसको लागि म तयारीमा लागिसकेको छु र मैले विमल भाइसँग कुरा पनि गरेको छु, र जुन अहिलेको यो जुन भनौँ न न्युयोर्कमा चाहिँ एउटा नेपाली कम्युनिटीमा चाहिँ आफ्नो एउटा नेपाली स्टुडियो जुन चाहिँ एउटा खोलेको छ आएको छ, यसले चाहिँ डेफिनेटली पनि यहाँका कलाकारहरूलाई चाहिँ डाइरेक्टली इन्डाइरेक्टली डेफिनेटली पनि फाइदा पुग्छ।
अब जो कलाकारहरूले है अब न्युयोर्कमा फुर्सद हुँदैन, महँगो हुन्छ स्टुडियो भनेर गीत भनौँ त्यो बहानाहरू निकाल्न
चल्दैन अब किनभने क्वालिटी पनि छ, किनभने विमल बुढाथोकी भन्नेलाई मैले विमल बुढाथोकी भाइलाई मैले आज होइन 15 वर्ष अगाडिदेखि चिनेको र उहाँको भाइसँग मैले धेरैवटा देशमा सो गरेको छु र अमेरिकामा पनि धेरै सो गरेको छु र म उहाँलाई राम्रैसँग चिन्छु, इज अ भेरी गुड म्युजिसियन र हालसाला उसले उहाँले रेकर्डिङ पनि सिक्नु भएको छ, रेकर्डिङ पनि राम्रो गर्नु थाल्नु भएको छ र त्यसको साथसाथै एरेन्ज म्युजिक जुन एरेन्जिङ पनि उहाँले निकै राम्रो गर्नु थाल्नु भएको छ, मलाई एकदम खुसी लाग्छ र भविष्यमा छिटै म उहाँसँग चाहिँ एउटा एल्बम गर्ने चाहिँ मैले प्लान गरिसकेको छु।
हजुर, अब अन्तिममा चाहिँ जुन नयाँ नयाँ म्युजिसियनहरू नेपालबाट आउनुहुन्छ उहाँहरूसँग दाइको भेटघाट हुन्छ होला, कुराकानी हुन्छ होला, उहाँहरूले नेपालको सङ्गीतको बारेमा भन्ने पोजिटिभ कुरा र नेगेटिभ कुराहरू के छन्?
म किनभने म यहाँ म पनि अहिले भनौँ न नेपालमा भएको म्युजिसियनहरू छ, साथीभाइहरू छन् मेरो, फोनमा अथवा इन्टरनेटमा कुरा भइरहेको हुन्छ र उहाँहरूलाई पनि अहिले धेरै नै गाह्रो भइसकेको छ नेपालमा. एक त सबभन्दा ठुलो कुरो कस्तो भन्दाखेरि पोलिटिकल चाहिँ एउटा इस्ट्याब्लिसमेन्ट चाहिँ नेपालमा नभइदिएकोले स्पेसली यो सङ्गीत क्षेत्रमा लागेको मान्छेहरू, फिल्म लाइनमा लागेको मान्छेहरूलाई चाहिँ धेरै नै गाह्रो चाहिँ भइसकेको छ. मान्छेहरूले जनताहरूले सबै खान लाउन बस्न सबै कुरो सबै पुगेपछि मात्र उनीहरूले चाहिँ पैसा खर्च गर्छ इन्टरटेनमेन्टमा, जस्तो फिल्ममा फिल्ममा खेल्ने, फिल्ममा बत्ती हेर्ने, म्युजिक किन्ने, सिडी सुन्ने, सिडी किन्ने, र त्यो वातावरण नै अहिले नेपालमा नभएको कारणले गर्दाखेरि म्युजिसियन भाइ म्युजिसियनहरूलाई त धेरै नै गाह्रो भइरहेछ, र इभन सिङ्गरहरूलाई पनि गाह्रो छ. त्यो त सबैलाई थाहा भएको कुरो मै भनिराख्नु पर्छ.
हजुर, अब जाँदा जाँदै एउटा साङ्गीतिक कोसेली यो चाहिँ श्रोताहरूलाई मलाई एकदम सुनाउन मन छ भन्ने तपाईँलाई मनमा कुनै गीत हुनिरहेको छ भने हामीलाई सुनाइदिनुहोस् न.
अब एउटा मेरो आफ्नै गीत, एउटा जुन गीत होइन, जुन गीत मेरो मैले रेकर्ड हालसाल त होइन, 5-7 वर्ष अगाडि चाहिँ एउटा गीत रेकर्ड गरेको थिएँ, जुन मलाई बच्चैदेखि मैले त्यो गीत गाउँथेँ हिमालयन ब्यान्डको एउटा गीत, र पछि आएर मैले एउटा रिमिक्स गर्ने मौका पाएँ. त्यही गीत यहाँहरूलाई सुनाउँछु, जुन गीत नेपालमा धेरै नै पपुलर छ, यहाँले पनि पक्कै सुने हुनुपर्छ. कहाँ तिम्रो मायालुलाई छाडिराख्यौ, त्यही गोरे टोले तिम्रो माया छिनिदेऊ कि कागरीमा थापेको पानी चिम्टीले.
तपाईँहरूलाई मलाई एकदम सुनाउन मन छ भन्ने तपाईँलाई मनमा कुनै गीत हुनिरहेको छ भने हामीलाई सुनाइदिनुहोस् न.
अब एउटा मेरो आफ्नै गीत, एउटा जुन गीत होइन, जुन गीत मेरो मैले रेकर्ड हालसाल त होइन, 5-7 वर्ष अगाडि चाहिँ एउटा गीत रेकर्ड गरेको थिएँ, जुन मलाई बच्चैदेखि मैले त्यो गीत गाउँथेँ हिमालयन ब्यान्डको एउटा गीत, र पछि आएर मैले एउटा रिमिक्स गर्ने मौका पाएँ. त्यही गीत यहाँहरूलाई सुनाउँछु, जुन गीत नेपालमा धेरै नै पपुलर छ, यहाँले पनि पक्कै सुने हुनुपर्छ. कहाँ तिम्रो मायालुलाई छाडिराख्यौ, त्यही गोरे टोले तिम्रो माया छिनिदेऊ कि कागरीमा थापेको पानी चिम्टीले लिपेको आँगन फर्किआउने हो कि होइन मोटरको धुवा उडाउँदै. यो गीत चाहिँ मलाई साह्रै नै मनपर्ने गीत,
मलाई पनि एकदमै मनपर्ने गीत हो यो. यो एकदमै क्लासिक पप का क्लासिक लोक पप भनौँ, एकदमै मिठो गीत हो. एकदमै धन्यवाद यसरी हामीलाई समय दिनुभयो, कुराकानी हुन पायो र पुरानो पुरानो गीतहरू पनि मेस्मराइज हुन पायो. तपाईँलाई पनि सायद पुरानो दिनहरू अलिक सम्झना आयो होला.
कहाँ तिम्रो मायालुलाई छाडी आउँछु सुन्दरी खोलाको तिरमा
सायद मेरो पहिलो भेट होला र भाइले जुन मेरो आज इन्टरभ्यू लिएर जुन श्रोता सानो उहाँको सामु यहाँले मेरो इन्टरभ्यू राखिदिनु लाग्नु भएको छ त्यसको लागि यहाँबाट धेरै धेरै धन्यवाद।
साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा आज हामीले गायक एवं सङ्गीतकार हरिश माथेमासँग कुराकानी गऱ्यौँ। आरोह अवरोह न्युयोर्क सहरबाट तयार हुने अनलाइन रेडियो कार्यक्रम हिमाली स्वरहरूको प्रस्तुति हो। आरोह अवरोहमा हामी विभिन्न सङ्गीत सर्जकहरूसँग कुराकानी गर्छौँ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला। तपाईँलाई सुन्न मन लागेका गीतहरू पनि हामीलाई लेखी पठाउनुहोस्। हामी तपाईँले सुन्न चाहनुभएको गीतहरू आरोह अवरोह मार्फत सबैलाई सुनाउनेछौँ। हाम्रा कार्यक्रमहरू सुन्दै गर्नुहोला र आफ्नो सल्लाह र सुझावहरू nepalireadio@gmail.com लेख्दै गर्नुहोला। आजको आरोह अवरोहबाट म सहदीप छुट्टिन्छु। हाम्रो भेटघाट अन्य प्रस्तुतिहरूमा हुने नै छ। अहिलेलाई भने नमस्ते।
लाल भयो